असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी।
शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइसकेपछि यो बजेटमा शिक्षाका मुद्दाहरू कसरी समेटिएका छन्, शिक्षाका मुद्दाहरू समेटिनुपर्ने कुराहरू समेटिएका छन् कि छैनन्, के कुराको कमी भएको छ र समेटिनुपर्ने कुराहरू के छन्, समेटिनुपर्ने कुराहरू के थिए, यी यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ एकजना शिक्षाविद विश्लेषक डाक्टर विष्णु कार्की। कार्कीजी, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
आगामी आर्थिक वर्षको बजेट जुन प्रस्तुत भएको छ 15 गते, यो बजेटमा शिक्षाका मुद्दाहरू कसरी समेटिएका छन्?
अब मैले सरस्वती हेर्दाखेरि हुन त अरू विभिन्न विद्वानहरूका कमेन्टहरू पनि मैले सुन्ने पढ्ने मौका पाएँ होइन। हामीहरू कहाँ एउटा यो ट्रेन्ड कस्तो छ भने बजेट अनि एक थरीले होइन यो खतम छ बजेट शिक्षालाई यसले सम्बोधन नै गर्ने भनेर कमेन्टहरूले, अर्कोले होइन यो त एकदम पठा राम्रो छ, बजेट पैसा बढेको छ भनेर अर्कोले तारिफ गरिदिने। हामी शिक्षा कर्मीहरूले अलिकति गम्भीर भएर कुरा अगाडि राखिदिनुपर्छ होइन। र त्यो मैले हेर्दाखेरि अहिले म त्यति आशावादी पनि होइन, किनभने यसको एउटा लिमिटेड म्यान्डेट छ अहिले भनौँ न। भोलि चुनाव अगाडि छ, चुनाव प्रायोरिटीमा छ, त्यसमा शिक्षा उज्जवलमा पक्कै पनि पर्थ्यो, हिजो पनि पर्या हो, आज चुनावको मुखमा फेरि पनि भजेलमा पर्यो, त्यसमा मेरो गुनासो छैन। गुनासो कहाँनिर हो भन्दाखेरि अब कतिपय साथीहरूले चाहिँ पैसा पहिले भन्दा घट्यो, बजेट पर्सेन्ट चाहिँ 11% पनि पुगेन, हामीले 20% को माग गरेका हौ, 20% त कहाँ आधी पनि पुगेन भन्ने पनि कमेन्ट गरे। म चाहिँ त्यतातिर जाँदिनँ। मैले एउटा मात्रै कुरो यहाँ के राख्न खोजेँ भन्दाखेरि चाहिँ जुन अहिले शिक्षा ग्लोबली एउटा जुन ट्रेन्ड समातेको छ शिक्षाले, अबको शिक्षा भनेको त्यो नेपालभित्र सीमित शिक्षा रहेन कि, नेपालको शिक्षा भनेको अब ग्लोबली उसले आफूलाई आत्मसात गरेन भने त्यो शिक्षा काम लाग्दैन। हेर्नु है, अब हिजो एउटा समय थियो जतिखेर हामीहरूले लेखपढ गर्न जान्ने, केही बोल्न सक्ने, केही लेख्न सक्ने, केही डायरी खान सक्ने भन्ने एउटा सीमित उद्देश्यबाट हामीले हाम्रो शिक्षा गाइडेड थियो। हेर्नुहोस् है, अबको शिक्षा अब त्यसरी सीमित उसबाट गाइडेड भएन। अब ग्लोबली जुन ट्रेन्ड छ, विश्वव्यापी जुन ट्रेन्ड छ, त्यो ट्रेन्डले नेपालको शिक्षालाई पनि प्रभावित गरेको छ। हेर्नुहोस् तपाईँले, मैले, हामी कसैले पनि चाहेर पनि त्यो ट्रेन्डलाई रोक्न सक्दैनौँ। एउटा फ्यासन जस्तो पनि भयो, आवश्यकता पनि भयो, त्यसमाथि जुन अहिले प्रविधि छ त्यो प्रविधिले पनि कतिपय कुराहरूलाई चाहिँ हिजो पढाउने शैलीलाई आज नकारात्मक भनिसक्यो, उसले त्यसलाई मान्दै मानेन कि अबको शिक्षा चक डस्टरले हुँदैन भन्ने कुरा त अब धेरै कुरा धेरैले बोलिराख्नै पर्दैन, स्वतः सिद्ध भइसक्यो होइन। त्यसो हो भने अब हामीले सुधारको बाटो के गर्यौँ अहिले अहिलेको बजेटमा, त्यो कुरा त्यहीँनिर मेरो गम्भीर आपत्ति हो र त्यो यसले एड्रेस गरेन। तैपनि म दुखित छैन, किनभने चुनाव हो, यो सरकार प्रयोजनमा चुनाव गर्छ उसले, त्यसपछिको सरकारले के गर्ला त्यही देखाउला।
तपाईँले नै केही कुरा भनिसक्नुभयो, बजेट 11% हाराहारीमा आएको छ भन्नुभयो, अघिल्लो वर्षको भन्दा अङ्कमा केही न केही मात्रामा बजेट बढेको छ र तर प्रतिशतमा त्यति धेरै बढ्न सकेको छैन भन्ने गरिन्छ, यो किन बढ्न सकेन होला, यसको कारण चाहिँ के होला, पछाडिको कारण के होला?
पैसै छैन त कसरी बढ्छ, पैसा हुनु पर्यो नि बढ्नलाई। त्यो अहिले भनेको पनि तपाईँको 40% 42% होल्डमा राखेको छ, त्यो भनेको दाताहरूले दिनेले दान दिए भनेदेखि मात्रै त्यो 40% आउँछ, होइन भने त्यो पनि आउँदैन। अहिले 40% चाहिँ लागेर बस्छ, 60%को कुरा हो भनेको छ। त्यसो हुँदाखेरि तपाईँको अहिलेको जुन 1 खर्ब 70-80 अर्बको जुन बजेट छ त्यसमा 40% आएन भनेपछि ठुलो पैसा आएन, त्यो प्रश्न मात्र चिन्ह आफैमा हो। त्यसको सबभन्दा पहिलो कुरो पैसा छैन, पैसा जति सबै चुनावतिर सोरिएको छ, नम्बर एक। नम्बर दुई, कहाँनिर अलिकति मलाई अप्ठ्यारो लाग्यो र यो चिन्तकहरू जसले जो सल्लाहकारहरू छन्, अब बेसिकली अर्थमन्त्रीले शिक्षाको कुरा पढ्ने मात्रै हो, प्लान बनाएर दिने त मन्त्रालयकै साथीहरूको काम हो र त्यहाँ विज्ञहरू धेरै काम गरिरहेछन्, उनीहरूको काम हो त्यो विचार दिने होइन। कहाँनिर हामीले सोचलाई अगाडि लान सकेनौँ भन्दाखेरि पूर्वाधारमा त्यत्रो पैसा, त्यत्रो प्रतिशत वृद्धि गरेका छ, जुन कुरो सकारात्मक हो, मैले त्यसलाई नकारात्मक भनिनँ। कहाँनिर मात्रै मैले तपाईँको मिडिया मार्फत भन्न खोजेँ पब्लिकली भने, शिक्षा पनि सबभन्दा पहिलो नम्बरको पूर्वाधार हो है। त्यो इन्फ्रास्ट्रक्चर भएन भने अरू सबै यो बिल्डिङ मात्रै बनाएर काम छैन, शिक्षा होस् पूर्वाधारभित्र त्यो पर्नुपर्छ भने सोचाइ पूर्वाधारभित्र परेन, शिक्षालाई बेग्लै हिसाबले हेरियो, त्यहीँनिर मेरो समस्या हो, त्यसलाई पूर्वाधारको रूपमा विकास गर्नुपर्छ, यो नै आधार हो, मेरुदण्ड हो भन्ने हिसाबको सोचाइ चाहिँ परेन।
तपाईँले भनिसक्नुभयो यो वर्ष बजेटमा शिक्षाको जुन प्रतिशत बढ्नु पर्थ्यो बढेन, त्यो पैसा नभएका कारणले पनि बढेन भन्नुभएको छ, यसलाई चाहिँ यसरी पनि लिन सकिन्छ सरोकारवाला निकायहरूले चाहिँ 20% पुगाउनु पर्छ भनेर जसरी दबाब दिइरहेका थिए, जसरी झकझकाइरहेका थिए, त्यो कहीँ कतै सम्बोधन भएन,
कहीँ पनि भएन। यो अहिले अब पैसाको त्यसलाई संख्यात्मक रूपमा हेर्ने हो होइन, रकमको हिसाबले होइन हेर्ने हो भनेदेखि पक्कै पनि बढेको छ होइन। 1 अर्ब बजेट आउनु भनेको पहिलाको भन्दा मलाई लाग्छ कति 18-20-22 अर्ब कति अर्ब चाहिँ बढी पैसा आएको छ अहिले होइन, पैसाको हिसाबले। तर त्यो किन आयो भन्दाखेरि अहिले जुन शिक्षकहरूको कर्मचारीहरूको तल भत्ता बढ्यो, अनि त्यसपछि अब केही नयाँ प्रोग्रामहरू पनि आयो जसलाई मैले सकारात्मक रूपमा लिएँ, जस्तो टेक्निकल भोकेसनल एजुकेसनलाई विद्यालय स्तरमा बिस्तारै सुधार गर्दै लाने भनियो, अब अहिले यसपालि आएर चाहिँ अरू कति 100-150 कतिवटा स्कुलमा थप्ने भनियो होइन, त्यसलाई सगभर बढाउनु पर्थ्यो संख्या, अब सकेन सरकारले, अब त्यसमा मेरो गुनासो छैन। फेरि पनि गुनासो कहाँनिर हो भन्दाखेरि चाहिँ यी सोचहरू कहाँबाट गाइडेड हुनुपर्छ भन्दाखेरि त्यो सोच चाहिँ हाम्रो योजनामा कहीँ पनि झल्किएन, सायद कतै दस्तावेजमा लुक्या होला, मैले पढ्न नभ्याएको पनि हुनसक्छ। मतलब शिक्षा भनेको आफैमा पूर्ण सेक्टर होइन के, हामी शिक्षा कर्मीको नाताले मैले भन्दाखेरि चाहिँ हामी अरू कसैको लागि काम गरिदिने अथवा सोच दिने निकाय हौ हामीहरू, हामी आफै पूर्ण होइन। शिक्षा शिक्षाको लागि भन्ने हुँदै हुँदैन संसारमा, शिक्षा एउटा उद्देश्यको लागि हो, त्यो उद्देश्य भनेको तपाईँको चाहिँ पर्यावरण जोगाउने उद्देश्य हुन सक्ला होइन, स्रोत साधनहरूको चाहिँ म्याक्सिमम युटिलाइज गर्ने उद्देश्य होला, आर्थिक उन्नतिको कुरा उद्देश्य होला, कुनै एउटा उद्देश्यको लागि शिक्षा हो, तपाईँसँग कुनै उद्देश्य नै छैन भने छोडिदिनु, शिक्षा पाक गरिदिनुहोस् के, कामै छैन। त्यतिकै सिक्ने सिकाउने भन्ने कुरा त्यो इन्हेरेन्ट कुरा हो, पशु पक्षीले पनि सिकिरह हुन्छ भने सिकाउनै पर्दैन, स्कुल चाहिँदैन। तर किन हामीलाई स्कुल चाहियो, किन शिक्षा चाहियो भन्दाखेरि एउटा उद्देश्यको लागि, मेरो प्रश्न त्यहीँनिर हो योजनाविदहरूलाई, शिक्षा मन्त्रालयका साथीहरूलाई, के हो मेरो प्रश्न भने हाम्रो उद्देश्य के हो, हामी के का लागि शिक्षा दिँदैछौँ, छोडिदिउँ आजभन्दा 10 वर्ष अगाडि 20 वर्ष अगाडि जेको उद्देश्यको लागि गरे पनि गऱ्यौँ, अब 21औं शताब्दीको पूर्वार्धमा हामीहरूले गर्न खोजेका के हो, के को लागि शिक्षा हामी सोच्दैछौँ, त्यहाँबाट सबै कुराहरू गाइडेड हुनुपर्छ कि। हामी कस्तो भयौँ भन्दाखेरि अहिलेको तपाईँले योजना हेर्नुभयो भने पनि अलिकति उसले भनेको कुरा टेक्नोलोजी पनि थपिदियो, कतिवटा 100 वटा स्कुलमा कि कतिवटामा ल्यापटप स्यापटप कुन्नी के त्यो डिजिटल प्लेटफर्महरू के बनाइदिने भनेर अलिकति त्यहाँ कनिका छर्यो, अलिकति 100 वटा स्कुलमा टेक्निकल भोकेसनल भनेर त्यहाँ पनि छरिदियो होइन, अलिकति 2-4 वटा चाहिँ मोडल स्कुलहरू बनाउने भनेर त्यहाँ पनि, ए बाबा यो गर्नु खोजिया के हो, एउटा मिसनमा हिँड्नु पर्यो नि, हाम्रो शिक्षा भनेको टेक्निकल भोकेसनल हो, छोडिदिउँ न अरू बकवास कुराहरू, टेक्निकल भोकेसनल फोकस गरेर जाउँ न। त्यसले त्यो फोकस र एउटा भिजन गाइडेड थिङ्किङ अहिलेको बजेटमा आएन, सोचाइ आएन, यी सबै बजेट कार्यक्रमहरू चाहिँ त्यो थिङ्किङबाट गाइडेड हुनु पर्थ्यो। हामीले गर्यौँ के भन्दाखेरि अधिकांश योजना हेर्नु, नयाँ योजना कुनै पनि छैन, सबै त्यही भइराखेकोमा अलिअलि थपिया मात्रै हो, लास्ट इयर जे थियो त्योभन्दा पनि अगाडि जे थियो त्यही कुरालाई हामीहरूले कन्टिन्युटी दिएको, एउटा भिजनबाट गाइडेड होइन, त्यसैमा थपिएको हो। अब अहिले एउटा उद्वेग लाग्दो कार्यक्रम आयो, मैले तपाईँको मिडिया मार्फत फेरि यो पनि भन्न चाहेँ, कक्षा 6 का विद्यार्थीलाई पनि दिवा खाजा दिने भनेर आयो, खाजा दिनुपर्छ, 8 सम्म दिनु पर्थ्यो होइन, तर मेरो प्रश्न के हो भने त्यो शिक्षा मार्फत किन, हामी खाजा खुवाउन के अरे न्युट्रिसन प्रोग्राम शिक्षाले चलाउने हो, त्यसको अरू निकाय छैन, अनि त्यो बजेट लगेर शिक्षामा थोपर्ने अनि बजेट बढ्यो भनेर फुर्ती गर्ने, त्यस्तो पनि हुन्छ, शिक्षा भनेको शिक्षामा फोकस हुनु पर्यो नि बाबा, कसैले खाजा चाहिएला, कसैलाई बिल्डिङ चाहिएला, कसैलाई के चाहिएला, त्यहाँ थुप्रा कुराहरू चाहिन्छ।
यसलाई यसरी बुझौँ त्यसो भए, शिक्षामा जे जे कुराहरू समेट्नु पर्ने हो, यसलाई शिक्षाको गुणस्तर बढाउनका निम्ति जुन बजेट आउनुपर्ने थियो, तर सबै बजेट एकै ठाउँमा आएर त्यो शिक्षाको बजेट बढेको देखाइयो भन्न खोज्नु भयो।
मैले भने हामी गुणस्तरमा फोकस गरे कहाँ हो, अनि त्यो त्यसलाई मैले पेरिफेरी फङ्सन भन्छु कि, त्यो पेरिफेरल फङ्सनमा चाहिँ गएर हामीहरू कनिका छरिरहेछौँ, मेन फङ्सन जुन गुणस्तर हो नि त्यसलाई चाहिँ हामीले ओझेलमा पारेका छौँ, शिक्षकको तल भत्ता बढाइदियो, ए बाबा नेपाल सरकारको शिक्षा मन्त्रालय भने शिक्षकको तल भत्ता मात्रै खुवाउनु पर्छ हो र भने, तपाईँ हेर्नु अहिले 88% बजेट शिक्षकको तल भत्ता सुविधामा जान्छ, अब यो बजेट यो तल बढेपछि त झन् कति जान्छ हिसाबै गर्नुपर्छ होइन, हामी अरू गौण विषयहरूमा बढी ध्यान दिएर शिक्षाको जुन मूलभूत इस्यु हो, गुणस्तर भन्ने सवाल हो, जुन पब्लिकले हरेकले उठाइराखेको विषय हो, त्यो विषयमा चाहिँ हामीले ठोस रूपमा हामी यो गर्दैछौँ भनेर कसैले पनि जवाब दिएन, कसैले पनि त्यसमा कुनै प्रोग्राम पनि दिएन, बजेट पनि दिएन, केही पनि दिएन।
विश्लेषकहरूको भनाइ के छ भने, बजेट जे जति मात्रामा आयो त्यो बजेट पनि कार्यान्वयनमा समस्या छ, यो कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा हामी आशंका गर्दैछौँ भनिराख्नु भएको छ, बजेट यो कार्यान्वयनमा चाहिँ कसरी आउँछ? अब
यो समस्या धेरै अगाडिदेखिको समस्या हो होइन, एकातिर हामी शिक्षामा अलिअलि इन्ट्रेस्ट राख्ने मान्छेहरू हामी कराउँछौँ 20% त चाहिन्छ भनेर होइन, हामीसँग त्यो 20% किन चाहिन्छ भन्ने योजना पनि छ होइन, त्यसको हामी लजिक पनि दिन सक्छौँ, त्यसको हामी हिसाब किताब पनि दिन सक्छौँ, हामीले भनेको 20% भनेको शिक्षकको तलब भत्ता बाहेक अथवा तलब भत्तालाई समेटेर अलिकति पैसा चाहिँ गुणस्तर विकासको लागि खर्च गर्नु पर्छ भन्ने हिसाब हो, अहिलेको पैसा तपाईँको मैले अघि भने नि, मैले रफली 88% भने 4% तलमाथि होला तर स्टिल त्यही फिगर हो त्यही फ्याक्ट हो हेर्नुहोस् है त जम्मादम्मी तपाईँसँग कति पर्सेन्ट रह्यो हातमा भन्दाखेरि 12% 15% रह्यो अब त्यो 12% 15% के जान्छ भन्दाखेरि यी सबै विवाह खाजाका कुराहरू भए विद्यालय भवनको मर्मत सम्हारको कुराहरू भए यी सबै कुराहरू त्यसमा जान्छ तपाईँसँग खासमा गुणस्तर सुधार गर्नको लागि शून्य बजेट हुन्छ हेर्नुहोस् है अनि त्यही पनि त्यो 12-15% पनि 100% खर्च हुँदैन खर्च हुने के हो त्यही शिक्षकको तलब भत्ता मात्रै खर्च हुने हो हेर्नुहोस् त्यो अवस्था विद्यमान आजको इस्यु होइन त्यो 10-20% अगाडिदेखि त्यो इस्यु हो त्यसमा हामीले सुधार गर्न सकेका छैनौँ त्यसमा एउटा स्पष्ट तपाईँको प्रश्न जायज के हो भन्दाखेरि त्यो पैसा यदि 20% आयो भने पनि खर्च हुन्छ त भन्ने प्रश्न चाहिँ रहन्छ
हो मैले जान्न चाहेको के हो भने जस्तो सरकारले या शिक्षा मन्त्रालयले बजेट छुट्याइदिए पनि त्यसको कार्यान्वयन गर्ने निकाय विद्यालयसँग जोडिएका अन्य पक्षहरू हुन् त्यो कार्यान्वयन नै गर्न सकेनन् भने बजेट छुट्याएको र बजेट बढाएको के अर्थ रह्यो त त्यसो भए
सही कुरा हो अहिले अर्को पनि च्यालेन्ज छ हेर्नुहोस् मैले थपेँ हिजो त सबै कुराहरू शिक्षा मन्त्रालय शिक्षा विभागबाटै गाइडेड हुन्थ्यो नियमन गरिन्थ्यो र एउटा संरचना थियो त्यसले नियमन गर्थ्यो र पनि खर्च भइरहेको थियो अब अहिले आएर च्यालेन्ज के छ भने त्यो बजेट स्थानीय सरकारमा जान्छ होइन कतिपय स्थानीय सरकारहरूलाई ऐन नियम कानूनहरू थाहा नै छैन कसरी खर्च गर्ने त्यो पैसा खर्च गर्ने विधि प्रविधि के हो होइन ती कुराहरू उनीहरूलाई थाहा नै छैन उनीहरूसँग त्यो ऐन नियमहरू भनेकै छैनन् खर्च गर्न उनीहरू पनि बाँधिएका छन् त्यो अवस्थामा झन् खर्च नहुने अवस्था त झनै आउँछ झन् बिग्रहरू छ
यो बजेटमा प्राविधिक शिक्षालाई चाहिँ कति उठाइएको छ कति जोडिएको छ कति महत्वको साथ हेरिएको छ
एकदमै अब हेर्नुहोस् महत्व छैन भनेर म भन्दिनँ किनभने अहिलेको बजेटमा कति प्रत्येक प्रोभिन्समा कतिवटा 20 जति प्राविधिक विद्यालय चलाउने भन्ने कुराहरू गरियो मैले भने के बाबा तपाईँले 40,000 विद्यालयमा यो 20 दरले 7 गर्दाखेरि 140 भयो त्यति चलाएर हुन्छ र भने मैले त्यहीँनिर सुरुमै जुन मैले मेरो आफ्नो असन्तुष्टि पोखेँ नि अबको शिक्षा हामीहरूले त्यो रेटोरिक टाइपको रिचुअल टाइपको शिक्षा दिएर अब काम छैन है अब तपाईँ हामीले चाहे नचाहे पनि हामी टेक्निकल भोकेसनलमा त जानैपर्छ त्यो विद्यालय तहमै सुरु गर्नुपर्छ हेर्नुहोस् त्यो भोलि गएर सिटी भिटीको लडाइँ एउटा होला शिक्षा मन्त्रालयको लडाइँ अर्को होला त्यो लडाइँ उनीहरू लड्दै गर्छन् तर हाम्रो डिमान्ड के हो भने अबको यो जेनरल शिक्षालाई हामीहरूले अब चाहिँ प्रविधियुक्त र प्राविधिकतिर त लानै पर्छ तपाईँले त्यसको लागि ल्याब बनाउनु पर्छ भने बनाउनु पर्यो तपाईँले त्यसको लागि स्कुलहरूलाई रूपान्तरण गर्नुपर्छ भने गर्नु पर्यो त्यो 10-20-50 स्कुल गरेर हुँदैन सबैले सिक्नुपर्छ सबैले रोजगार गर्नुपर्छ एकातिर चाहिँ हामी कार्यक्रम के चलाउँछौँ भने पढ्दै कमाउँदै गरौँ भनेर प्रोग्राम चलाउने होइन अर्कोतिर चाहिँ प्राविधिक शिक्षालाई चाहिँ हामीहरूले अनि अड्कलेर नाति नातिकन हामीहरूले बाँड्दैछौँ त्यो होइन नि त्यो मिलेन नि कमाउने भने त उसले सिकेन कमाउने हो त्यतिकै के दुबो उखालेर घाँस उखालेर कमाउनु दिने हो र भने त्यो एउटा के रोजगार कार्यक्रम छ नि
प्रधानमन्त्री रोजगार कार्यक्रम
त्यो प्रधानमन्त्री रोजगार कार्यक्रम त हामीले इन्ट्रोड्युस गरायो होइन नि स्कुलमा हामीले त उसलाई सिप सिकाएर तिमी कमाऊ भने सिप पनि सिक कमाउँदै पनि गर भने अब त्यो कमाउने र काम गर्नेसँग चाहिँ हामीले लिङ्क गर्न खोज्या हो नि हो त्यसको लागि खै त ती सोचहरू एकातिर कुरा चाहिँ राखिदिने होइन काम चाहिँ राम्रोसँग नगर्ने भन्ने हिसाब हो मलाई लाग्छ जाने बाटो त्यही हो भोलिको जति पर्याप्त मात्रामा अहिलेको सरकारले ध्यान दिनुपर्थ्यो दिन सकेन मैले फेरि त्यसमा पनि सुरुमा भने नि मैले धेरै गुनासो गरिनँ यिनीहरूले हरेक कुराहरू छोडिरहेका छन्
यो बजेटमा मेडिकल कलेजलाई चाहिँ अलि बढी महत्वको साथ हेरेको हो
अब यो थाहा छैन अब यो कहाँबाट गाइडेड हो होइन अलिकति फोकस चाहिँ मेडिकल स्कुलमा गयो मैले जसलाई निकै राम्रो माने होइन व्यक्तिगत रूपमा भन्दाखेरि अरू साथीहरूको भनाइ के छ यसको पछाडि मलाई थाहा छैन तर मेडिकल कलेजहरू बढ्नुपर्छ भोलि अरूको लागि होइन हाम्रै लागि हिजो पेन्डेमिक हुँदाखेरि हामीले सफर गऱ्यौँ हामीसँग नर्स भएनन् हामीसँग डाक्टर भएनन् हामीसँग मेडिसिन्सहरू भएनन् हामीसँग त्यो टाइममा ज्वरो नाप दिने र सिटामोल खुवाउने त्यतिसम्म पनि क्षमता भएन हामीसँग त्यस हुनाले ठाउँ ठाउँमा खोल्नुपर्छ विद्यार्थीहरूलाई त्यो अपर्च्युनिटी दिनुपर्छ त्यो चाहिँ राम्रो गरेका हो र अर्को खुसी के पनि लाग्यो भन्दाखेरि सबै काठमाडौँ फोकस हुने जुन एउटा ट्रेन्ड हो नि त्यसलाई पनि यसले अलिकति चाहिँ एड्रेस गरे जस्तो लाग्यो सकभर बाहिरै खोल बाहिरै जाउँ भन्ने गरे जस्तो लाग्यो मलाई त्यो चाहिँ एकदम सराहनीय पक्ष हो
मेडिकल कलेजमा जुन महत्वका साथ बजेटमा समावेश गरिएको छ यो प्रक्रिया अगाडि बढाउन अब कति सहज छ यसलाई अगाडि बढाउनका निम्ति के गर्नुपर्छ
अब सबभन्दा पहिलो कुरा त शिक्षा मन्त्रालयलाई मैले व्यक्तिगत हिसाबले पनि के आग्रह गर्न चाहन्छु तपाईँको मिडिया मार्फत भने उहाँहरू साथीहरू चाहिँ अलिकति सहज भइदिनु पर्यो है के चिज सम्भव छैन भने अब स्थानीय सरकार स्ट्रङ भएन भने फेरि पनि सम्भव छैन यो केही पनि इम्प्लिमेन्ट हुँदैन इम्प्लिमेन्ट गर्ने निकाय हुने हो विद्यालय तहको शिक्षाको कुरा गर्दाखेरि अब प्राविधिक शिक्षाको कुरा गर्दाखेरि होइन प्रादेशिक निकायहरू तिनीहरूलाई मजबुत बनाउँदै जानु पर्यो है अब हामीले धेरै आशा उनीहरूबाट गर्छौँ भोलि फेडरल सिस्टम रहला नरहला मैले त्यसमा प्रश्न गरिनँ तर स्कुल सिस्टम भनेको चाहिँ इभेन्चुअली त्यो स्थानीय निकायकै स्वामित्वमा उनीहरूकै म्यानेजमेन्टमा रहनुपर्छ त्यसैले त्यसलाई मजबुत बनाउने काम चाहिँ शिक्षा मन्त्रालयले अब गर्नुपर्छ थाहा छैन उनीहरूले कति बजेट राखे राखेन तर त्यो क्यापासिटी बिल्डिङको काम चाहिँ अब गरिदिनुपर्छ है यस्तो यस्तो योजना छ यो कुराहरू चाहिँ तिमीहरू गर उनीहरूसँग पनि स्रोत छ भने यो त अहिले शिक्षा मन्त्रालयले आफ्नो बजेट आकलन गर्यो स्थानीय रेभेन्यू पनि त आउँछ नि कतिपय कुराहरू, स्थानीय दाताहरू पनि कतिपय जन्मेलान् होइन जन्मिन्छ नि, तर त्यो मल्टिपल एभेन्यूजहरू खुला गरिदिनु पर्यो जसले गर्दाखेरि विद्यालयले चाहिँ ती स्रोतहरू मोबिलाइज गर्न सकोस्, स्थानीय सरकारले त्यो स्रोतहरू मोबिलाइज गरेर शिक्षामा लगानी गर्न सकोस्, त्यसको लागि शिक्षा मन्त्रालयले अलिकति खुला हृदयले बाटो खोल्दै जानुपर्छ, तिनीहरूलाई क्यापासिटेट गर्दै जाने हो र डिभल्भ गर्ने यो फङ्सन सबै कुराहरू मन्त्रालयले च्यापेर राख्ने काम चाहिँ अब छोड्नुपर्छ बिस्तारै प्रधान साथीहरूले गर्नुपर्छ।
विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू विगतका केही समयदेखि अलि जीर्ण बने, अनि काम नगरेर बसे या अलि निष्क्रिय बसे भन्ने जुन आरोप लागिरहेको थियो, त्यही आरोपका बीचमा हामीले धेरै पटक ती अनुसन्धान केन्द्रसँग बहस गर्दाखेरि, उहाँहरूसँग छलफल गर्दाखेरि उहाँहरूको भनाइ के थियो भने हामीलाई सरकारले बजेट नै दिएन, बजेटमा नै सम्बोधन गरेन भन्ने थियो। यो वर्ष ती अनुसन्धान केन्द्रलाई कहीँ कतै समेटेको छ, सम्बोधन गरेको छ?
अलिअलि बजेट कतै त्यो रेफ्लेक्सन आयो मैले पढेँ होइन, फिनान्सको कुरा, क्रेडिटको कुरा पढेँ मैले। म खासै धेरै पोजिटिभ छैन यो मामलामा, किन भन्नु न, विश्वविद्यालय आफैमा एउटा अनुसन्धान केन्द्र होइन र भने अब त्यहाँ हरेकले पकेट पकेट केन्द्र खोल्नुपर्छ, सिनास छ, सेडा छ होइन, सेरिट छ, अनि अब त्यहाँ के भयो भन्दाखेरि सबले आफ्नो एउटा इगो सार्नको लागि सबैले एकवटा खोलेर बस्छ, शिक्षाको लागि बेग्लै, अनि त्यसपछि अरू रिसर्चहरूको लागि बेग्लै, पोलिटिकल साइन्सको बेग्लै, त्यो खोल्ने हो र जरुरी छ र छैन नम्बर एक, त्यसैले यी सबैलाई पालेर राख्नुपर्छ भन्ने जरुरी होइन छैन नम्बर एक, किन मैले भने मेरो आफैमा सुटहरू होइन, विद्यार्थी आफैमा उनीहरू चाहिँ अनुसन्धान गर्ने व्यक्ति होइन भने, पिएचडी गर्ने मान्छेहरू होइन, एमफिल गर्ने विद्यार्थीहरूले रिसर्च गर्दैनन्, प्रशस्त रिसर्च गर्छन्, तिमीहरूले निकाल्ने दस्तावेजहरू आफैमा एउटा चाहिँ अमूल्य कृति हुन्छ त्यो, त्यसले फेरि अर्को केन्द्र किन खोलेको थियो नम्बर एक। नम्बर दुई, हामीले प्रमोट गर्ने, राज्यले प्रमोट गर्ने के हो भने यस्ता रिसर्च गर्ने प्राइभेट सेन्टरहरू खोल्नुपर्छ कि, त्यो पब्लिकले किन गर्ने, युनिभर्सिटीले किन गर्ने, त्यो प्राइभेट स्पन्सर जाओस् न, ऊ अकाउन्टेबल होस् न, भोलि प्रश्न गरोस् न त्यो अनुसन्धान केन्द्रलाई, तिमीले गरेको अनुसन्धान मिलेन भनेर उसले च्यालेन्ज गरोस् न राज्यलाई, राज्यले गरेको कामहरू, राज्यले गरेका चाहिँ इनोभेसन्सहरू भएनन् अथवा भयो अथवा यस्तो हो भनेर ती इन्स्टिट्युसन खडा गर्नु पर्नेमा हरेक फ्याकल्टीको अथवा हरेक संकायको चाहिँ अनि आफ्नो स्रोत केन्द्र, त्यस्तो होइन, त्यो त्यसमा प्रत्यावर्तन गर्नु चाहिँ एकदम वाहियात कुरा हो, बरु बाहिर इन्डिपेन्डेन्ट रिसर्च संस्थाहरू प्रमोट गरौँ होइन, जहाँ चाहिँ मान्छेले विभिन्न चाहिँ कुराहरूमा रिसर्च गरौँ, बाहिर पब्लिकली ल्याउन् होइन, टेक्नोलोजी हुनसक्छ, कुनै कुनै किसिमका चाहिँ नलेज डेभलपमेन्ट हुनसक्छ होइन, ती कुराहरूमा चाहिँ बिल गर्नु पर्यो, उनीहरूले त्यहाँ जानुपर्छ, म चाहिँ त्यसमा चाहिँ त्यो लगानी भनेको वेस्टेज हो भन्छु है।
बजेट बन्नु अगाडि हरेक वर्ष शिक्षकहरूको एउटा माग के हुन्छ भने हामीहरूलाई पनि निजामती कर्मचारी सरह नै सुविधा दिनु पर्यो भन्ने उहाँहरूको माग हुन्छ र बजेट त्यो सम्बोधन गरियोस् भन्ने उहाँहरूको माग रहिरहन्छ। यो वर्ष त्यो निजामती कर्मचारी सरह नै सुविधा दिने गरी शिक्षकहरूका मुद्दा कहीँ कतै सम्बोधन गरेको छ, कतै समेटिएको छ?
मलाई लाग्छ त्यो त धेरै अगाडि नै सुनिसक्यो होइन, शिक्षकहरूले पाउने हरेक सुविधाहरू सहुलियतहरू निजामती कर्मचारी सरह नै छ, उनीहरूको व्यक्ति विकासदेखि मैले बुझेसम्म है, अब अहिले उहाँहरूको बेग्लै माग हो भने मलाई थाहा भएन, तर मैले बुझेसम्म के हो भन्दाखेरि क्रमशः र अहिलेको समयमा आइपुग्दाखेरि शिक्षकहरूले पाउने हरेक वृत्ति विकासदेखि लिएर तलब सुविधाहरू सम्पूर्ण कुराहरू निजामती सरह छ, केही त्यसभित्र पनि केही एक दुई कुराहरू छन् भने त्यो मेरो जानकारीमा भएन, तर मैले बुझ्दाखेरि हिजो 1971 जब बिस्तारै हामीले नयाँ शिक्षा लागू गऱ्यौँ, त्यसपछि शिक्षकहरू राज्यको उसबाट तलब खाने भए, त्यतिखेर होइन शिक्षकहरूले कुनै पनि सुविधा पाउँदैन थियो, विशुद्ध तलब मात्रै पाउने हो, त्यसपछि दिगा पाउन थाले, त्यसपछि वृत्ति विकासका अरू कुराहरू पाउन थाले, त्यसपछि फर्स्ट क्लास सेकेन्ड क्लास थर्ड क्लास होइन थर्ड क्लास सेकेन्ड क्लास फर्स्ट क्लास जस्तो त्यो उनीहरूको वृत्ति विकासको कुराहरू पनि लागू भयो होइन, पेन्सनको कुराहरू पनि आयो, हरेक चिजहरू हुँदै आयो र अहिले मलाई लाग्छ एउटा लेभलमा चाहिँ पुगे जस्तो लाग्छ मलाई, त्यसैले यो बजेटमा फेरि त्यो कुरा गरिराख्नु जरुरी छैन, कर्मचारीको तलब बढ्यो भने शिक्षकको त स्वतः बढ्यो भन्ने कुरा चाहिँ बुझ्यो हुन्छ।
यो शिक्षामा आवाज उठाउनेहरू, शिक्षामा सरोकार राख्नेहरू या शिक्षामा अलिकति अध्ययन गर्नेहरू या शिक्षामा जोडिन चाहनेहरूको त्यो एउटा चिन्ता के हुन्छ भने हरेक वर्षको बजेटमा यो थरी थरीका शिक्षकहरूको एउटै प्रकारको भए हुन्थ्यो, यी थरी थरीका शिक्षकहरू अब नभइदिएको भए हुन्थ्यो, शिक्षकहरूको एउटै प्रकारले अगाडि बढिदिएको भए हुन्थ्यो भन्ने उहाँहरूको माग हुन्छ र त्यो चिन्ता सधैँ त्यो बजेटमा रहिरहन्छ। यो वर्ष त्यो थरी थरीका शिक्षकहरूलाई एउटै प्रकारको बनाउने गरी कुनै कुरा सम्बोधन गरिएको छ?
बजेटमा त मैले सुनिने त्यस्ता कुराहरू र बजेटले त्यो बोल्ने विषय पनि होइन जस्तो लाग्छ, किनभने यो निदान पोलिटिकल कुरा हो र पोलिटिकल विङबाट कन्ट्रोल हुने हो, शिक्षकहरू आफै पहिलो शर्त त के हो भने शिक्षकहरू आफै सजिलो हुनुपर्छ होइन, राजनीति लगाएकातिर राख्नु पर्यो, हामीले धेरै गुनासो गर्छौँ शिक्षाको गुणस्तर भएन गुणस्तर भएन गुणस्तर भएन भनेर, त्यसको प्रमुख जिम्मेवार त हामी आफै, म पनि शिक्षक हुँ होइन, युनिभर्सिटीहरूमा बेला बखत पढाइरहन्छु म, पुष्णाकालमुखी हुन्छ नि हामी आफै धेरै अक्षमत निर्माणहरू है म मेरो पनि कुनै एउटा राजनीतिक आस्था होला तर म त्यो क्लासरुमभित्र लिएर जान्न विद्यालयभित्र लिएर जान्न त्यस्तो सबै साथीहरूले चाहिँ विचार गरिदिनु पर्यो यो राजनीतिले हाम्रो शिक्षा धेरै हदसम्म बिगारेको पनि हो होइन अब त्यहाँबाट बाहिर कसरी निस्किनु भन्ने प्रश्न उहाँहरूले एड्रेस गरिदिने हो त्यो बजेटले भन्दा पनि केही पालिकाहरूले मैले पढेँ अब त्यो कतिको यथार्थ हो उनीहरूले स्पष्ट निर्देशन गरेका छन् कि शिक्षकहरू चाहिँ कुनै पनि पार्टीको चाहिँ सक्रिय सदस्य छन् भनेदेखि त्यो छोडेर आउनु पर्यो कि राजीनामा दिनु पर्यो भनेर अब यस्ता सुरुवातहरू विगत केही वर्षदेखि भएका छन् होइन त्यसमा सजग हुनु पर्यो ठिक छ राजनीतिले आफ्नो करियर बनाउने त्यति लाग्नु पर्यो होइन आफ्नो करियर शिक्षक पेसा हो भने त्यति त्यहाँ गर्नु पर्यो आस्था त छँदैछ आस्था छोड्नुपर्छ भने होइन तर त्यसमा सक्रिय लाग्ने कुरा चाहिँ त्यो भएन र त्यसैले म अब पर्सनली भने मैले होइन विद्यालय साथीहरूलाई नराम्रो लाग्ला तर यो शिक्षाभित्र 22-25 यो दल हुनु शिक्षकहरूको यो चाहिँ काउन्टर प्रोडक्टिभ हो है एक दल हुनु जरुरी थियो एउटा शिक्षकहरूको जुन आफ्नो चाहिँ एउटा वर्गीय हितको लागि उहाँहरू संगठित हुनु भएको छ त्यो ठिक छ जायज हो तर आजसम्म हामीले गऱ्यौँ के त शिक्षाको गुणस्तरको लागि हामीले गऱ्यौँ कि आफ्नो खालि आफ्नो सुविधाको आफ्नो सहुलियतको मात्रै कुरा गरिदिने विद्यालयमा अब हामीले यदि सुविधा पायौँ अब विद्यालयमा हामी यसरी चाहिँ शिक्षा विकास गर्छौँ भन्ने सोच खै त अगाडि आएको
मातृभाषालाई अलिक प्राथमिकता दिए जस्तो लाग्छ यो बजेटले मातृभाषामा पठन पाठन गराउने शैक्षिक संस्थाहरूलाई चाहिँ केही अनुदान दिने केही सहुलियत दिने भन्ने कुरा पनि सम्बोधन गरिएको छ यसले प्रभाव कतातिर पार्छ कतातिर यसको असर हुन्छ
मातृभाषा जगेर्ना गर्नुपर्छ त्यो हाम्रो संस्कृति संस्कार हो हाम्रो धरोहर हो होइन हाम्रो एउटा गालु सिस्टम हो त्यस हुनाले त्यो मातृभाषा त छोड्न मिल्दैन तर प्रश्न मेरो के हो भन्दाखेरि त्यो मातृभाषा जगाउनको लागि हामीले विद्यालयभित्रै प्रवेश गर्नुपर्छ र अरू वैकल्पिक माध्यमहरू हुन सक्दैन होइन जहाँ शिक्षाको सुरुको जग बसाल्ने हदसम्मको लागि मातृभाषा जरुरी हो किनभने विद्यार्थीले छिटो सिक्छ भन्ने एउटा हाम्रो आम धारणा र अनुसन्धानले देखाएको विषय पनि हो तर अब अहिले जुन किसिमका प्रविधिहरू अगाडि आएको छ नि त्यसले त यो भाषालाई बिस्तारै यो भाषाको विधेयकलाई बिस्तारै निर्णायक गर्दै लगेको छ है किन भन्दाखेरि हिजो हामी कोही अङ्ग्रेजी अक्षर शब्द नबुझ्नेले पनि हामी मोबाइल चलाउन जान सक्छौँ त भोलि अब तपाईँले टेलिफोनमा नेपालीमा कुरा गर्दा गर्दै अर्कोले अङ्ग्रेजीमा सुन्ने प्रविधि पनि धेरै छैन होइन त्यो ल्याङ्ग्वेजहरू एउटाबाट अर्कोमा जाने भन्ने प्रविधिहरू सस्तो बजारमा आइसक्यो त्यसले गर्दा त्यो त्यति धेरै समस्याको विषय होइन त्यसलाई यदि इगो बनाउने होइन हामीहरूले भने त्यसलाई यदि राजनीतिक एजेन्डा बनाउने होइन मातृभाषा भनेदेखि यसमा धेरै ठुलो लफडाको राख्नु जरुरी छैन विद्यार्थीले सिक्नुपर्छ उसले सिक्ने सिपहरू हो भाषा पनि एउटा सिप हो त्यो हदसम्म भाषा सिप हो जुन हदसम्म उसले त्यो भाषालाई उसले सेल गर्न सक्छ त्यो हदसम्म भाषा सिप हो जुन हदसम्म उसले भाषाको माध्यमबाट उसले सिपहरू सिक्छ होइन त्यो हदसम्म भाषा सिप हो जुन हदसम्म त्यो भाषालाई प्रयोग गरेर उसले चाहिँ आफ्ना केही कुराहरू चाहिँ उसले भनौँ उसको आफ्नो क्षमता हुन सक्छ उसको आफ्नो प्रडक्टहरू हुन सक्छ उसलाई त्यसलाई चाहिँ उसले सेल गर्न सक्छ अथवा त्यसलाई एक्सचेन्ज गर्न सक्छ त्यो हदसम्म चाहिँ सिप हो सिपको हिसाबमा भाषा सिकाउने हो भने एकदम वेलकम तर होइन खालि मातृभाषाको नाममा एउटा चाहिँ इगोको रूपमा लाने हो भने तर विभेद के छ अब मलाई भन्दा तपाईँ अब पत्रकार साथीहरूलाई धेरै थाहा हुन्छ हामीहरूका अहिले यो तीन किसिमको विवाद छ हेर्नु विद्यालयहरूमा विद्यार्थीका आमा बाउ चाहिँ अङ्ग्रेजीमा पढ भन्छन् हामी प्रशस्त रिसर्च गरेका हेर्नु घर घर गएर सोधेको हो शिक्षकहरू सकेसम्म एउटा भाषामा नेपालीमा पढाउन पाए हुन्थ्यो भन्छन् होइन अनि अब विद्यार्थीहरूको इन्ट्रेस्ट अर्कोमा छ त्यसमा किनभने राजनीतिक दलहरूको इन्ट्रेस्ट अर्को छ त्यसरी यो एउटा एक किसिमको चाहिँ फरक फरक इन्ट्रेस्ट ग्रुपहरू छन् र त्यसले गर्दाखेरि यो मातृभाषा चाहिँ केही मातृभाषाहरू अगाडि आएका छन् राम्रो सबै गरेका छन् तर सबै मातृभाषाहरू गएन छोडिदिनु काठमाडौँकै कुरा गरौँ न नेपाली भाषामा कतिवटा स्कुलमा पढाइन्छ मलाई त्यही भनौँ न होइन त त्यसै यसलाई कसरी लिने भन्ने कुरा चाहिँ यो नितान्त पोलिटिकल हो होइन म चाहिँ के भन्छु भन्दाखेरि सिकाएको हदसम्म र केही लेभलसम्म जुन हदसम्म यसले हामीलाई सिकाइलाई चाहिँ सहज बनाउन मद्दत गर्छ त्यो हदसम्म प्रमोट गर्ने हो तर यो मातृभाषा भनेर अब के 123 भाषामा हामीहरूले अब सुरु गर्ने हो त पढाउन सकिन्छ त त्यसको प्र्याक्टिकल आस्पेक्ट पनि हेरिदिनुपर्छ म विरोधी होइन मातृभाषाको म आफै म अवधि भाषा राम्रोसँग बोल्छु बुझ्छु साथीहरूसँग कुरा हुँदाखेरि भेट्दाखेरि हामी त्यही भाषामा कुरा गर्छौँ होइन मलाई त्यो रमाइलो लाग्छ राम्रो लाग्छ तर त्यसको अर्थ चाहिँ मैले अवधि पनि सिकाएर म धेरै सिक्थेँ भन्ने होइन नि
समय र संवादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद
हस् हस् मलाई पनि समय दिनुभयो केही बोल्ने केही कुराहरू राख्ने त्यसको लागि धन्यवाद
आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराजलम सरलाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदाउँछु सुन्दै गर्नुहोला रेडियो नेपाल नमस्कार शिक्षाको नीति अभ्यास र प्राप्ति
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाएर प्राध्यापन कला
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतोमा सतेगमाए।